بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر۔ ناظرین السلام علیکم، میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں۔ امید ہے کہ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے۔ ہمارے آج کے پروگرام کا موضوع ہے اسلامی بیداری اور مسئلہ فلسطین۔ اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد۔ جی ناظرین، ان دنوں اسلامی جمہوری ایران کا دارالحکومت تہران ایک بار پھر عالم اسلام کی اہم شخصیات، دانشوروں، اسکالروں، علماء اور مذہبی، سماجی، سیاسی عہدیداروں اور شخصیات کے اجتماع کا مرکز بنا ہوا ہے۔ گزشتہ روز تہران میں اسلامی بیداری کی عالمی اسمبلی کی اعلیٰ کونسل کا اجلاس منعقد ہوا، اور آج ایک اور بین الاقوامی اجلاس منعقد ہوا جس کا عنوان ہے عالم اسلام اور طاقت کے توازن میں اس کا کردار، اور دنیا کے مختلف ملکوں کے مندوبین جن میں علماء، اسکالر، دانشور اور سیاسی و مذہبی شخصیات شامل ہیں، اس اجلاس میں شریک ہیں۔ اور کل کے اجلاس میں بھی اسلامی بیداری کی عالمی اسمبلی کی اعلیٰ کونسل کے ممبران موجود تھے۔ کل ہونے والے اجلاس میں اس بات پر زور دیا گیا کہ عالم اسلام کو اس بات کی کوشش کرنی چاہیے کہ سامراجی طاقتوں اور عالم اسلام کے دشمنوں کی کوششوں کا مقابلہ کریں، اور مسئلہ فلسطین کو کسی بھی حالت میں فراموش نہ ہونے دیں۔ اور اسی طرح جو اس وقت عالم اسلام میں انتہا پسندی، دہشت گردی اور تکفیریت پھیلائی جا رہی ہے، اس کا ڈٹ کر مقابلہ کریں، اور عالم اسلام اپنی صفوں میں اتحاد کو پہلے سے زیادہ مضبوط بنائیں، اور یہی وقت کی سب سے اہم ضرورت ہے۔ سوال یہ پیدا ہوتا ہے کہ اس مرحلے پر ایک بار پھر مسئلہ فلسطین کو فراموش کر دیے جانے کی جو کوشش اور سازش دشمنان اسلام کی طرف سے ہو رہی ہے، اس کے پیچھے کیا محرکات ہیں، کیوں ایسا ہو رہا ہے، اور جو عالم اسلام کے بعض ملکوں میں انقلابات رونما ہوئے اور ان کو ہائی جیک کرنے کی کوشش کی جا رہی ہے، کیا اس میں یہ مسئلہ تو نہیں کہ کہیں ایسا نہ ہو کہ مسئلہ فلسطین کو حاشے پہ لگانے کی کوشش کی جا رہی ہو؟ چونکہ سامراجی طاقتیں جانتی تھیں کہ عالم اسلام میں جتنا زیادہ انقلاب رونما ہوگا، مسئلہ فلسطین اتنا ہی زیادہ اجاگر ہو کر اور کھل کر سامنے آئے گا۔ تو بہرحال یہ وہ سارے سوالات ہیں جن کا ہم جواب تلاش کرنے کی کوشش کریں گے اپنے آج کے اس پروگرام میں، مگر ہمارے ساتھیوں نے یہاں پر ایک رپورٹ تیار کی ہے، پہلے اسے دیکھتے ہیں، پھر آپ کی خدمت میں اور اپنے معزز مہمانوں کی خدمت میں حاضر ہوتے ہیں۔
تہران میں اسلامی بیداری کی عالمی اسمبلی کی چھٹی عالمی کانفرنس جاری ہے۔ کانفرنس کا آغاز پیر کے روز عراق کے سابق وزیر اعظم ابراہیم جعفری کی صدارت میں ہوا۔ انہوں نے اپنی تقریر میں کہا کہ دہشت گردی اور فرقہ وارانہ فتنہ عالم اسلام کے سامنے اس وقت سب سے بڑے چیلنج ہیں۔ کانفرنس سے خطاب کرتے ہوئے اسلامی بیداری کی عالمی اسمبلی کے سیکرٹری جنرل ڈاکٹر علی اکبر ولایتی نے اس بارے میں خبردار کیا کہ مسلمانوں کی ترجیحات کو منصوبہ بند طریقے سے حاشیے پر ڈالنے کی کوشش کی جا رہی ہے، اور مسئلہ فلسطین کو فروعی مسئلہ قرار دینے کی سازش پر عمل ہو رہا ہے۔ چنانچہ وقت کی ضرورت ہے کہ مسلمان آپس میں متحد ہو جائیں اور اختلافات کو ختم کریں۔ اس کانفرنس میں شرکت کے لیے عالم اسلام کی 50 اہم شخصیات تہران پہنچی ہیں۔ اسلامی بیداری ایک عظیم حقیقت ہے جو سامراجی طاقتوں کے طویل تسلط کے بعد عالم اسلام میں رونما ہوئی ہے۔ اسلامی بیداری کی لہر سامراجی طاقتوں اور ان کے گماشتہ حکمرانوں کے لیے سوہانے روح بن گئی ہے، جس کی وجہ سے یہ طاقتیں اس کوشش میں مصروف ہو گئیں کہ بیداری کی لہر کو جیسے بھی ممکن ہو دبا دیا جائے، اور اگر لہر کو دبانا ممکن نہ ہو تو اسے اس کے اصلی راستے سے منحرف کر دیا جائے۔ لیبیا، مصر اور یمن جیسے ممالک میں جو صورتحال ہے وہ اسلامی بیداری سے ہراساں قوتوں کے رد عمل کا نتیجہ ہے۔ یہ طاقتیں سب سے پہلے تو یہ تاثر دینے کی کوشش کر رہی تھیں کہ جو کچھ ہو رہا ہے اور عوامی انقلاب کی جو صورتحال پیدا ہوئی ہے وہ اقتصادی مسائل پر عوامی بے چینی کا شاخسانہ ہے، اس کا اسلامی بیداری سے کوئی تعلق نہیں ہے۔ بعض ممالک میں جو واقعات رونما ہو رہے ہیں ان کو دیکھ کر کچھ لوگ یہ خیال ظاہر کر سکتے ہیں کہ اسلامی بیداری ختم ہو گئی، لیکن قائد انقلاب اسلامی آیت اللہ العظمیٰ سید علی خامنئی کے بقول امر واقعہ یہ ہے کہ اسلامی بیداری کوئی خالص سیاسی واقعہ نہیں، یہ کوئی کودتا یا اقتدار کی منتقلی کا عمل نہیں ہے کہ اس کی بنیاد پر ایک حکومت بنی اور دوسری حکومت نے آ کر اس کا خاتمہ کر دیا۔ اسلامی بیداری در حقیقت ایک طرح کی آگاہی اور شعور کی کیفیت ہے، اسلام پر استوار خود اعتمادی کی کیفیت ہے جو اسلامی معاشروں میں پیدا ہوئی ہے۔ شمالی افریقہ میں خاص تقاضوں کے تحت، مصر میں، تیونس میں یا سوڈان میں کچھ واقعات و تغیرات ہوئے ہیں، دوسری جگہوں پر بھی اس کے لیے زمین ہموار ہے۔ ان واقعات کی بنیاد پر یہ سوچنا درست نہیں کہ اسلامی بیداری کی لہر مٹ چکی ہے، یہ ایک اٹل سچائی کی مانند معاشروں میں حالات کی ظاہری تہہ کے نیچے اب بھی متحرک ہے۔ چنانچہ جس ملک میں بھی اسلام پسندی اور اسلام نوازی کی بات ہوتی ہے عوام اسی جماعت کو ووٹ دیتے ہیں جس کا رجحان اسلام کی جانب ہو۔ یہ اسلام کی جانب بڑھتے ہوئے رجحان اور اسلام کی وسیع پذیرائی کی علامت ہے۔ بنابراین اسلامی بیداری کا واقعہ بڑا عظیم واقعہ ہے جو رونما ہوا۔ استکبار کی تمام تر سازشوں اور کوششوں کے باوجود یہ تبدیلی رونما ہو کر رہی، حالانکہ سامراج کسی صورت اسے برداشت کرنے کو تیار نہیں تھا۔ اسلامی بیداری کی لہر میں اسلامی جمہوریہ ایران اور اسلامی انقلاب کا رول ناقابل انکار رہا ہے۔ چنانچہ اسلامی جمہوریہ ایران نے شروع ہی سے اس بیداری کی لہر کے سلسلے میں مثبت اور تعمیری رول ادا کیا ہے۔ موجودہ تہران کانفرنس بھی اسی سلسلے کی ایک کڑی ہے۔
جناب ناظرین، ہم نے اپنے اس پروگرام میں اس موضوع پر گفتگو کرنے کے لیے لندن اسٹوڈیو میں دعوت دیا عالمی امور کے ماہر ڈاکٹر عنایت اللہ اندرابی صاحب کو، اور ہمارے دہلی اسٹوڈیو میں موجود ہوں گے ہندوستان کے سینئر اور سرکردہ تجزیہ نگار اور صحافی شکیل شمسی صاحب، اور اسلام آباد میں ہوں گے پاکستان کے ممتاز دانشور اور تجزیہ نگار جناب ثاقب اکبر صاحب۔ ان تینوں معزز مہمانوں سے گفتگو ہوگی۔ پہلے چلتے ہیں لندن اسٹوڈیو جہاں پر اندرابی صاحب موجود ہیں۔ السلام علیکم جناب۔
وعلیکم السلام ورحمۃ اللہ۔
اندرابی صاحب، ان دنوں ایک بار پھر اسلامی جمہوری ایران کا دارالحکومت تہران عالم اسلام کی اہم شخصیات کے اجتماع کا مرکز بنا ہوا ہے۔ میں آپ سے یہ پوچھنا چاہوں گا کہ اس وقت جو سب سے زیادہ زور دیا گیا کل کے اور آج کے اجلاس میں، یہ کہ مسئلہ فلسطین کو کسی بھی قیمت میں فراموش نہیں کیا جانا چاہیے، اور دوسرے یہ کہ دہشت گردی، انتہا پسندی اور تکفیریت کا ڈٹ کر مقابلہ کرنے کی ضرورت ہے۔ تو میں یہاں پر آپ سے پہلے جس کے تعلق سے سوال کرنا چاہوں گا کہ اسلامی بیداری جو 2010 کے آخر سے شروع ہوئی اور جس کا سلسلہ ابھی تک جاری ہے، انقلابات اور ہے اور اسلامی بیداری اور ہے، تو میں اسلامی بیداری کے تعلق سے پوچھنا چاہوں گا کہ مسئلہ فلسطین اور اسلامی بیداری، ان دونوں میں آپس میں کتنا گہرا تعلق ہے آپ کے خیال میں؟
بسم اللہ الرحمن الرحیم۔ دیکھیں، اسلامی بیداری ایک جذبے، ایک سینٹیمنٹ کا نام ہے۔ اس سینٹیمنٹ کے اسپریشنز ہیں، اس کے اہداف ہیں۔ یہ سینٹیمنٹ جو ہے دنیا کو ایک خاص انداز میں دیکھنا چاہتی ہے، دنیا کی کچھ تبدیلیاں دیکھنا چاہتی ہیں، اور ان تبدیلیوں میں سرفہرست جو ہے وہ فلسطین کا مسئلہ ہے۔ فلسطین کا مسئلہ جو ہے، جیسے رہبر معظم نے کچھ وقت پہلے، شاید نان الائنڈ موومنٹ جب ہوئی تھی، تو اس میں اپنے خطاب میں انہیں فرمایا تھا کہ اصل میں فلسطین کا مسئلہ جو ہے، فلسطین کی ریاست جو تھی سہونی سہونی انویجن سے پہلے، اسرائیل کے اس وہاں پہ پلانٹ کیے جانے سے پہلے جو فلسطین کی ریاست تھی، اس کی ریسٹوریشن، اس کو پھر سے بحال کیا جانا، یعنی جس میں فلسطینی جو جلاوطن ہوئے ہیں ان کا واپس اپنے گھروں جانا، یہ سارا شامل ہے۔ تو فلسطین کا مسئلہ جو ہے، یہ تاریخ میں بھی اگر آپ دیکھیں تو یہ استعمار کا جو ایک پیہم، جو ان کی پیش رفت تھی اسلامی دنیا اور مسلمانوں کی وحدت کو ختم کر کے اپنا دنیا پر اپنا کنٹرول جمانے کا، تو وہ جو ایک لمبی پروسیس تھی، اس پروسیس کی منتہا تھی یہ کہ عالمی اسلام کے قلب میں سہونی ریاست پیوست کی گئی، اور یہ ریاست محض ایک پولیس پوسٹ، یہ کوئی باضابطہ کوئی سولائزر سٹیٹ نہیں ہے، ایک پولیس پوسٹ ہے عالمی استعمار کا، جس کی امریکہ رہبری کر رہا ہے ورلڈ وار سیکنڈ کے بعد۔ تو یہ ایک انتہائی نقطہ تھا۔ تو نیچرلی جب اسلامی بیداری کی ہم بات کریں اور ان تبدیلیوں کی ہم بات کریں جو اسلامی بیداری کے نتیجے میں ہوں گی، تو اس تبدیلی میں یہ مسئلہ سرفہرست ہے اور فلسطین کا مسئلہ جو ہے سرفہرست ہے۔
بہت شکریہ۔ چلتے ہیں دہلی اسٹوڈیو جہاں پر موجود ہیں، جیسا کہ میں نے عرض کیا، ہندوستان کے سینئر اور سرکردہ صحافی و تجزیہ نگار شکیل شمسی صاحب۔ السلام علیکم جناب۔
وعلیکم السلام۔
شکیل شمسی صاحب، گزشتہ کئی مہینوں سے یا پچھلے ایک سال سے ये कहा जा रहा है कि इस्लामी बेदारी की लहर दम तोड़ गई। हालांकि ऐसा नहीं है, इनकलाबात को हाईजैक किया गया। तो क्या इनकलाबात के को हाईजैक करने का मतलब ये भी हो सकता है कि इस्लामी बेदारी की लहर कमज़ोर पड़ गई?
देखिए, मैं एक बात अली बात साहब कहना चाहूँगा यहाँ पर। अभी तक इस्लामी बेदारी का जो मतलब समझाया जाता था मुस्लिम अवाम को, वो बड़ा अजीब सा था। और वो उसमें था कि जैसे नमाज रोज़े की तबलीग कर देना, उनको नमाज की तरफ मुतवज्जे करना, उनको ज़कात की तरफ, उनको हज की तरफ मुतवज्जे करना, यही समझा जाता था इस्लामी बेदारी का मतलब, और यही समझाया गया था। लेकिन आपको मालूम है कि जब पिछली सदी में आने के आज से 40-42 साल पहले जब ये सिलसिला शुरू हुआ और इस्लामी बेदारी का नाम से एक सिलसिला शुरू हुआ, अख़वान तहरीक शुरू हुई, फिर इमाम खुमैनी का सिलसिला शुरू हुआ इस्लामी इनकलाब का, वो बेदारी के बारे में लोग समझते नहीं थे। वो सोचते थे कि ये कोई पॉलिटिकल एम्बिशन की चीज़ है या कोई पॉलिटिकल या सियासी कोई इख्तदार हासिल करने की बात है। उस वक्त तक लोगों के जहन में ये बात नहीं थी या उनकी समझ में बात नहीं आती थी कि कोई एक तहरीक ऐसी भी निकली है कि जो मुसलमानों में आलमी पैमाने पर बेदारी लेना चाहती है, यानी कि एक उमूर खाली उनके मजहबी उमूर में नहीं, उनके समाजी, सियासी, सकाफती हर तरीके के उमूर में एक बेदारी लेकर आना चाहती है। उनकी सकाफत किस तरह पैमाल की जा रही है, उनके मजहब को किस तरह पैमाल किया जा रहा है, उनको सियासी तौर पर उनका कैसे इस्तेसाल हो रहा है, इन सब बातों के लिए एक बेदारी की लहर जब पैदा हुई तो उस वक्त उसको एक पोलिटिकल इस्लाम का नाम दिया गया और लोगों ने कहा कि ये पोलिटिकल इस्लाम है, जबकि वो पोलिटिकल इस्लाम नहीं था, वो पोलिटिकल लोगों के इस्तेसाल से बचाने की एक कोशिश थी। तो उस बेदारी का जब सिलसिला शुरू हुआ, आप हसनुल बनाओ, शहीद कुतुब और उनके ज़माने से गुफ्तगू शुरू हुई, जमालुद्दीन अफगानी और ये बातें आते आते इमाम खुमैनी तक पहुंची, जो एक कामयाबी की शक्ल में दुनिया के सामने नजर आई। तो अब उसके बाद जब इस्लामी इनकलाब ने कदम बढ़ाए तो अरब के खित्तों में आपको मालूम है कि किस तरीके से लिटरेचर को रोका गया, किस तरीके से कोशिश की गई कि किताबें ना पहुँचने पाएँ, उलमा पहुँचने ना पाएँ, उनके बीच में गुफ्तगू होने ना पाए, ये सारी बातें हुई और रोकने की बहुत कोशिश की गई उस बेदारी को। लेकिन वो सिलसिला रुका नहीं और वो सिलसिला बढ़ता रहा और जब उसने अलग अलग शक्लें अख्तियार की तो उनको कहीं कहा गया कि ये मुआशी जो लोगों की पसंदगी है उसकी वजह से हो रहा है, किसी ने कहा कि कुछ अंदरूनी मामलात हैं, कुछ दाखिली मामलात हैं, कुछ इकतसादी मामलात हैं, उसको दरगुजर करने की कोशिश की गई। लेकिन अल्टीमेटली एक पूरा पूरे मशरिक़ वुस्ता में देखा और दुनिया के दूसरे ममालिक में भी, यहाँ तक कि आप हिंदुस्तान और पाकिस्तान में भी उसकी खुशबू महसूस कर सकते हैं उस बेदारी की। तो ये पूरा सिलसिला चला है जो जारी है हर तरफ और उसको मुख्तलिफ नाम दिए जा रहे हैं, उसको दबाने की कोशिशें हो रही, क्योंकि उसका जो आपने जो बात कही थी अल्टीमेटली पॉइंट वही है कि इस फिलिस्तीन के मसले को दबा दो, और क्योंकि फिलिस्तीन का मसला जो है वो उठने ना पाए किसी सूरत से, क्योंकि जब इस्लामी बेदारी की लहर होगी तो फिलिस्तीन की गुफ्तगू तो सबसे पहले होगी। इसलिए ये पूरी साजिश रची गई है कि इस्लामी बेदारी जब जब लोगों में पैदा होने लगे उस वक्त उनको क्रश करने की कोशिश करो किसी भी तरीके से। अब आप देखिए कि अभी मिस्र में हमास के ऊपर क्यों सख्तियां आयद की गई हैं, क्या वजह हो सकती है हमास को निशाना बनाने की, क्या बिगाड़ा है हमास ने वहां का, या अख्वान मुस्लिमीन को, चलिए आपका पॉलिटिकल कुछ झगड़ा हो सकता था वहां की फौजी ताकत से, लेकिन अख्वान मुस्लिमीन को से सऊदी अरब को क्या खतरा था, क्यों उस पर उसको दहशतगर्द तंजीम करार दिया गया, क्यों मुत्तहिद अरब इमारात ने अख्वान मुस्लिमीन को दहशतगर्द करार दिया। ये सब जो हो रहा है ये पूरी एक प्रोसेस है कि एक मुस्लिम बेदारी जो आ रही है उसको रोकने की कोशिश की जाए। लेकिन खुदा का शुक्र है कि दोनों ताकतें चल रही हैं, एक तरफ इस्लामी बेदारी पैदा करने वाली ताकत भी सरगर्म है और दूसरी तरफ वो ताकत भी है जो इस्लामी बेदारी को बिखेरना चाहती है।
बहुत शुक्रिया आपका। अंद्राबी साहब, मैं आपसे पूछना चाहूँगा कि मिस्र के अवामी इनकलाब को, जिसके लिए मिस्री अवाम ने बेपनाह कुर्बानियाँ दी, हाईजैक करने का क्या मकसद है?
जी, उसका मकसद तो बहुत क्लियर है कि वहाँ एक काफ़ी वक्त से जो मिस्र में जो कश्मकश चल रही थी उसके नतीजे में इख्वान मुस्लिमीन वहाँ पे हुकूमत में आ गई थी और मिस्र जो है ये अरब दुनिया की कल्चरल कैपिटल है, यहाँ से रुझानात ट्रैवल करते हैं अरब दुनिया में, यहाँ का बहुत ज़्यादा इन्फ्लुएंस पड़ता है सारी अरब दुनिया में और ख़ुसूसन जो सऊदी किंगडम है जिनके पास इस वक्त हरमैन शरीफ़ैन है, तो वहाँ की बादशाहत और मौरूसी बादशाहत, तो यहाँ जो एक इख्वान का मॉडल तैयार हो रहा था, एक जिसमें एक अवामी उनसुर शामिल था, एक अवामी इलेक्शन जमहूरी, तो वो अनासिर उसमें शामिल थे, तो उसे बराह रास्त उस ख़ानदानी बादशाह पर ज़र्द पड़ती थी। तो ये नेचुरली ये बिल्कुल मुतसादिम थी उन तमाम मफादात के साथ जो खत्ते में हैं। लेकिन यहाँ जो बुनियादी बात है वो जैसा कि शमसी साहब जिक्र कर रहे थे, यानी इस्लाम का जो एक हमजहती शऊर और बेदारी है, उसमें शक नहीं कि उस सिलसिले में कोशिशें काफ़ी वक्त से जमालुद्दीन अफगानी या जमात इस्लामी या इख्वान मुस्लिमीन ये कोशिशें हो रही थी। लेकिन जो दौरी जदीद में जो एक जामिया और कामयाब कोशिश हुई वो हज़रत इमाम खुमैनी की कोशिश और इस्लामी इनकलाब था। मसला ये है जिसमें आप मिस्र को भी समझ सकते हैं और उन तमाम चीज़ों को जो इस बेदारी के बाद हमारे सामने आई। मसला यह है कि यहाँ इस्लामी बेदारी तो एक अवामी सेंटिमेंट का नाम है, लेकिन अवामी सेंटिमेंट के लिए हमेशा एक व्हीकल की ज़रूरत होती है जिसके ज़रिए सेंटिमेंट को चैनलाइज किया जा सके। तो उसका मतलब है कि तंजीम और क़यादत जो है वो व्हीकल फराहम करती हैं। मसला यह है कि हर जगह, मिस्र, पाकिस्तान, हर जगह जहाँ पे इस्लामी बेदारी है और जैसे जैसे जहाज जो है ना वो टेक ऑफ के लिए तैयार होता है, तो वहाँ भी एक टेक ऑफ स्टेज है, यानी वहाँ मसाइल की उतनी भरमार है कि टेक ऑफ स्टेज है। लेकिन उस टेक ऑफ स्टेज में मसला यह है कि वहाँ की व्हीकल जो है, तंजीम और क़यादत, इन्होंने अपना होमवर्क प्रॉपर नहीं किया है, इन्होंने अपने कॉन्सेप्ट को क्लियर नहीं किया है। मिस्र की बात जब हम करते हैं तो अक्सर लोग मिलिट्री पर और आर्मी पर, अमेरिका पर, इसराइल पर, वो तो कहते हैं, ठीक कहते हैं, और वो कहते हैं तो लिहाजा मैं उसमें इजाफा नहीं करता। मैं असल में पहले से जब भी मुझे मिस्र पे बात करनी होती है, मैं असल रिस्पॉन्सिबिलिटी खुद इख्वान पे डालता हूँ कि उन्होंने खुद अपना होमवर्क नहीं किया था। गवर्नेंस क्या चीज़ है, तंजीम क्या है, क़यादत क्या है, इस पर उन्होंने अभी सोचा, इस पर बहुत ही कन्फ्यूजन हैं पाकिस्तान में, मिस्र में। ये मैं आपको इस सारी ये मसला जो है इसका एक बहुत ही यानी एक तालिब इल्म होने की हैसियत से ये बात कर रहा हूँ। तो जब तक ये मसाइल हल नहीं होंगे तब तक ये इस्लामी बेदारी जो है इसको सबोटाज किया जाता रहेगा। लेकिन मैं इससे पहले भी कह चुका हूँ कि ये बहरहाल तारीख की डायरेक्शन है, इसको कोई मोड़ नहीं सकता। इसमें ये तो आएगा कि इसमें उतार चढ़ाव आएंगे, लेकिन इसको कोई रोक नहीं सकता और इस्लामी बेदारी की तहरीक जो है अपने अहदाफ की तरफ गामजन होती रहेगी। और इसमें लोगों को चाहिए, जैसे इख्वान मुस्लिमीन हैं, बाकी हैं, उनको चाहिए कि वो सीखें, वरना होगा ये जैसे पाकिस्तान में हो रहा है कि इस्लामी बेदारी है, बहुत ज़्यादा है, लेकिन उसको वहाँ सऊदी और वहाँ भी अनासिर अगवा कर रहे हैं, वो बिल्कुल उसको आप मानिए वो किडनैप कर रहे हैं उसको।
बहुत शुक्रिया आपका।
ग्राउंड पर जो है वो इस्लामी बेदारी है, लेकिन इसको, इससे फायदा उठाने वाले, इसको किसी किसी पॉलिटिकल मंजिल तक पहुंचाने के लिए जो अनासिर आते हैं उनकी इंटरेस्ट कुछ और है, वो सऊदी और वहाँ भी अनासिर हैं। तो लिहाजा इस होमवर्क की बहुत ज़्यादा ज़रूरत है जिससे ये सारा मसला फिर ठीक होगा।
जी बहुत शुक्रिया आपका। मैं फिर हाजिर हूँ आपकी खिदमत में। चलते हैं इस्लामाबाद, जहाँ पर इस वक्त रابطے में है पाकिस्तान के मुमताज़ दानिश्वर और सीनियर तर्ज़ निगार साकिब अकबर साहब। अस्सलामु अलैकुम जनाब।
अलैकुम सलाम रहमतुल्लाह।
साकिब अकबर साहब, बात हो रही है इस्लामी बेदारी और मसला फिलिस्तीन। यहाँ पर एक चीज़ जो सामने आती है सबके और बहुत ही नुमाया है, वो ये कि कहा यह जाता था कि बहरीन में जो तहरीक है वो शिया मुसलमानों की तहरीक है एक अकलियत के ख़िलाफ़। लेकिन आप ये देखें कि मिस्र में जो तहरीक थी और जिसके नतीजे में वहाँ पर इख्वान मुस्लिमीन के ज़रिए क़यादत हुकूमत बरसर इक़्तदार आई थी, वहाँ पर अक्सरियती सुन्नी आवाम की तहरीक थी। देखा यह गया है कि मिस्र में भी आवाम की तहरीक को कुचलने वाली वही क़ुव्वत थी जो बहरीन में बहरीनी आवाम की तहरीक को कुचलने में मसरूफ़ और सरगर्म है। तो मालूम हुआ कि ना सुन्नी का मसला है और ना ही शिया का मसला है। तो ये जो क़ुव्वत दोनों जगहों पे कुचल रही है तहरीकों को आवामी, इसका क्या मकसद है, उसके पीछे क्या मकासद और महरकत है, क्या हासिल करना चाहती वो क़ुव्वत?
देखिए जी, मेरा ख्याल ये है कि ये जो अमेरिकन वर्ल्ड ऑर्डर है, ये दुनिया में अपनी आखिरी जंग लड़ रहा है, और इसका जो फोकल पॉइंट है वो इसराइल का वजूद है। ये सारी की सारी बेदारी की जो तहरीकें हैं, इसको किसी जगह पे आप ये देखें कि अरब व अजम की बात करते हैं, किसी जगह ये शिया सुन्नी की बात करते हैं, किसी जगह ये किसी और नुक्ते को लेके आ जाते हैं। मेरा ये ख्याल है कि ये सारे के सारे इनके धौंस धांधली के हरबे हैं, जो एक के बाद दूसरा जो है ये नाकाम होता चला जा रहा है, और ये इनका असल मकसद ये है कि किसी तरीके से ये जो वो हुकूमतें हैं जिनको अमेरिका की सरपरस्ती हासिल है, वो किसी न किसी तरीके से इकतदार में जो है वो बाकी रहें। ये इनकलाबात, ये जो सारी की सारी ये साजिशें, मसला शिया सुन्नी का तो है नहीं, मसला शिया सुन्नी का होता तो वाकई आपने सही कहा कि मिस्र में तो जाहिर है अक्सरियत है अहल सुन्नत की, और इसी तरह से सारी की सारी ये जो फलस्तीनी हैं ये भी अहल सुन्नत हैं, तो जिनको सुन्नी शिया मसला है वो क्यों नहीं इख्वानुल मुस्लिमीन की हुकूमत को बाकी रहने दिया उन्होंने, वो क्यों नहीं हमास हमास की जो है वो हमायत करते। अभी आप ये देखें कि सऊदी अरब और उनके हवारियों ने इख्वानुल मुस्लिमीन को, जो अहल सुन्नत की तंजीम है, उसको खिलाफ कानून करार दे दिया है। हमास को इन्होंने फिर एक दफा खिलाफ कानून करार दे दिया है। ये किसको खुश करते हैं? ये अमरीका और इसराइल को खुश करते हैं इस तरह की बात। मेरा ये ख्याल है कि इस वक्त जो सीरिया में इनको नाकामी हो गई, इराक में इनको नाकामी हो गई, और जो इस वक्त तहरीक मौजूद है लोगों के दिलों में, लेकिन देखें लोग वोट दे के लोगों ने मुंतखब किया है अपनी हुकूमत को मिस्र के अंदर, वो जिन्होंने अवाम ने वोट दिया है और अपनी हुकूमत को उन्होंने तब्दील किया है, जो बाहर निकले हैं, क्या उनके दिल बदल गए हैं? उनके अफकार बदल गए हैं? उन्होंने दसियों साल उन्होंने जहमतें उठाई हैं, उन्होंने कुर्बानियां दी हैं, अगर फौज के जरिए से या ताकत के जरिए से, अब वहां भी ताकत उन्होंने इस्तेमाल की और बहरीन में भी उन्होंने ताकत इस्तेमाल की, इराक के अंदर तकफीरियत को घुसेड़ा गया, शाम के अंदर तकफीरियत को घुसेड़ा गया, शिया सुन्नी मसला पैदा किया गया, शाम भी अक्सरियत अहले सुन्नत का मुल्क है, वहां भी शियों की आबादी जो है वो कम है। आप ये देखें कि किसी जगह कोई ये हरबा इस्तेमाल करते हैं, किसी जगह कोई हरबा इस्तेमाल करते हैं, लेकिन शिया सुन्नी अवाम, पाकिस्तान हो या कोई और इस्लामी सरजमीन हो, वो अच्छी तरह से जान गए हैं कि पीछे इनके मुहर्रकात क्या हैं। मैं ये समझता हूँ अब तो जो जो लोग पलट के, जिन लोगों को इन्होंने, जिनके मुंह को खून लग गया था, अब पलट के जब इनके अपने मुल्कों में वापस जा रहे हैं, इनको परेशानियां लग गई हैं। मैं अपना जो फ्रांस का सदर है उसको परेशानी हो गई है कि वो फ्रांसीसी जो इन्होंने शाम में भेजे थे वो वापस आएंगे, कई सौ के करीब उन्होंने खुद एडमिट किया है, तो फिर फ्रांस का क्या बनेगा। सऊदी अरब को परेशानी हो गई है कि ये वापस लौट के आएंगे तो सऊदी अरब का जो है वो क्या बनेगा। बाकी मुल्कों को परेशानी हो गई है, अब जिन्होंने कुआं खोदा था दूसरों के लिए, अब वो खुद उनको खतरा है कि वो उनका अपना निजाम जो है वो कुएं में जो है वो ना जा गिरे। ये जो इस वक्त तब्दीलियां हुकूमत के अंदर या वजारत जो दाखला के अंदर जो तब्दीलियां की गई हैं अपना सऊदी अरब के अंदर, उसके पीछे भी यही उनको अपनी परेशानी है कि इस वक्त जो सीरिया में उन्हें बहुत बुरी तरह नाकामी हुई है, आपस में लड़े हैं ग्रो, हथियार डाल रहे हैं वो, और इस वक्त सीरियन अवाम और सीरियन आर्मी को जिस तरह की जो है वो कामयाबियां हासिल हो रही हैं, पूरे का पूरा खिता लर्जा बर अंदाम है। ये कतर और अपना बाकी गल्फ रियासतों के हुक्मरानों के माबेन जो मसाइल चल रहे हैं, इसके पीछे भी इनकी सारी जो पॉलिसियां थी, दहशतगर्दी की पॉलिसियां, तकफीरियत की पॉलिसियां, ये नाकामी से दो चार हो गई।
बहुत शुक्रिया आपका। शकील शमसी साहब, अगला सवाल आपसे करना चाहूँगा कि आप देखें कि लीबिया हो, मिस्र हो, यमन हो, यहाँ पर इनकलाबात को हाईजैक किया गया। शकील शमसी साहब से मेरा सवाल है, और इसके पीछे मकसद जो मुबसरीन हैं, दानिश्वर हैं, वो यही कि जैसे भी हो फिलिस्तीनी काज को, फिलिस्तीनी तहरीक को, फिलिस्तीनी उमंगों को कमज़ोर किया जाए। अब जबकि मिस्र में इख्वान मुस्लिमीन की हुकूमत का तख्ता उलट दिया गया और वहाँ पर फ़ौज की हमायत याफ्ता एक अबूरी हुकूमत बरसर इख्तदार है, तो ऐसे में हमास की सरगर्मियों पर पाबंदी आयद की गई, रफा पास बंद किया गया, और इस फैसले के कुछ ही रोज़ कबल मस्जिद अल अक्सा, जहाँ آپ ماشاء اللہ زیارت کر چکے ہیں جس کی, وہاں کی جغرافیائی تقسیم بندی تو پہلے ہی صہیونی حکومت کری تھی, اب اس نے وقت اور زمانے کی بھی تقسیم بندی کر دی, ایک کے کم سے کم روز آنا 3.5 سے 4 گھنٹہ مسجد الاقصیٰ کے اندر صہیونی اور یہودی بھی بیٹھا کریں گے. تو اسرائیل کے اس فیصلے سے اور مصری حکومت کی اس فیصلے سے آپ کیا نتیجہ نکالتے ہیں اور دونوں فیصلوں میں کتنا ربط دیکھتے ہیں؟
دیکھیے, پہلے سے معلوم ہے کہ غزہ میں جو محصور مسلمان ہیں ان پر کس طریقے کی پابندیاں اسرائیل نے عائد کر رکھی ہیں, وہاں پر کوئی چیز پہنچ نہیں سکتی ہے, ان تک کوئی سامان پہنچ نہیں سکتا ہے. ایک غیر قانونی جن کو قرار دیا گیا ان سرنگوں کے ذریعے سے فلسطینی تنظیمیں اور جو وہاں کی مصری مسلمانوں کی تنظیمیں ہیں وہ سامان پہنچایا کرتی ہیں, ضروری اشیاء, یہاں تک کہ قربانی کے لیے بکرے بھی انہیں سرنگوں کے ذریعے سے جایا کرتے تھے. تو اب جو حماس کی ساری ایکٹیویٹیز کو غیر قانونی قرار دیا گیا ہے اور اس کے بعد رفع کو بند کر دیا گیا, تو اس کا مطلب ہے کہ وہ سرنگیں ان پر بھی بہت سختی کی جائے گی, کیونکہ خوش کرنا ہے اپنے مغربی آقاؤں کو. لیکن میں آپ کو بتاؤں کہ اس کا اثر کیا ہو رہا ہے, اس کا ابھی اندازہ نہیں ہے لوگوں کو, کس طریقے سے جو اسلامی بیداری کی لہر ان وجوہات کی وجہ سے بھی پھیل رہی ہے. ہندوستان میں پہلی مرتبہ ایسا ہوا ہے کہ دارالعلوم جو یہاں کا بہت بڑا ایک مدرسہ ہے, دارالعلوم ندوۃ العلماء جس کو کہتے ہیں لکھنؤ میں, وہاں سعودی عرب کے وقت کو جانے نہیں دیا طلباء نے. پہلی مرتبہ کسی اتنی بڑی درسگاہ میں جہاں پر ہمیشہ سعودیوں کی حمایت کی جاتی ہو, کل یہاں کے اخباروں میں خبر تھی کہ وہ لوگ اتوار کو وہاں جانا چاہتے تھے اور ان کو نہیں جانے دیا گیا. یہ اسلامی بیداری کس لیے آئی؟ کیونکہ انہوں نے ساتھ دیا ہے ایک مصر کی فوجی حکومت کا کہ جو حماس پر ظلم ڈھا رہی ہے, جو خواتین پر ظلم ڈھا رہی ہے, اور یہی انہیں کہا. اور ان تعجب ہے کہ وہاں کے طلباء اس وقت سعودی عرب کو اسلام دشمن قرار دے رہے ہیں, جو اخباروں میں چھپا ہے. تو یہ ان کے جو مظالم, دیکھیں آج کا زمانہ وہ زمانہ تو ہے نہیں کہ تم جو بھی کرو کہ کسی کو خبر نہیں ہوگی. سوشل میڈیا, انٹرنیٹ, ہر چیز سے اتنی زیادہ لوگوں تک پہنچ ہے کہ اس کو اب یہ روک نہیں سکتے. لوگوں کو حقیقت معلوم ہوتی رہے گی اور اسلامی بیداری کی لہر آگے اسی طریقے سے بڑھتی رہے گی. تو جو بھی آج مصر کر رہا ہے یا جو سعودی عرب کر رہا ہے, مجھے تو لگتا ہے کہ جو کچھ مصر میں ہو رہا ہے وہ سعودی عرب کی بغیر حمایت کے ہو ہی نہیں سکتا ہے. اور سعودی عرب نے جس طریقے سے مالی امداد کی ہے اور جس طریقے سے وہ سپورٹ کر رہا ہے, اس کی وجہ سے آپ دیکھیں کہ قطر سے بھی اس کے صورتحال کیا ہو گئی ہے, کس طرح قطر کے سے سفیروں کو بلایا بحرین نے اور متحدہ عرب امارات اور سعودی عرب نے. تو کہیں نہ کہیں ایک لہر موجود ہے اور ہر جگہ وہ ایک رنگ اختیار کر رہی ہے, ایک شکل اختیار کر رہی ہے. اور جو سعودی عرب کی گھبراہٹ ہے وہ بھی اس سے نمایاں ہو رہی ہے کہ وہ دہشت گردی کے خلاف فتوے جاری کر رہا ہے اور سب کچھ کر رہا ہے, کیونکہ اس کو معلوم ہے کہ جب اسلامی بیداری کی لہر پھیلے گی تو وہ دہشت گردی کو وہ بالکل منفی انداز میں دیکھے گی, اور اس کو معلوم ہے کہ دہشت گردی جو ہے اسلام کے خلاف ہے, اور جب اسلامی لہر بیدار ہوگی تو دہشت گردی کے خلاف بھی لوگوں میں جذبات پیدا ہوں گے. اسی لیے اس کی طرف سے برابر دہشت گردی کے خلاف اور کچھ دہشت گرد گروہوں کے خلاف کم سے کم زبانی طور پر اب بیان بازی شروع ہو گئی, ورنہ اس سے پہلے تو وہ بھی نہیں تھا. تو یہ سب اسلامی بیداری کا نتیجہ ہے اور لوگوں کا پریشر ہے جو پڑ رہا ہے. آپ کو دیکھیں کہ خود وہاں کے جو میڈیا ہے وہ میڈیا بھی اب تھوڑا تھوڑا کرٹیسائز کرنے لگا, جبکہ بہت سخت سینسر ہے. تو وہاں سے لوٹ کر, کل ابھی ایک اخبار میں ہمارے خبر چھپی, وہاں سے لوٹ کر آنے والے ایک جہادی نے جو وہاں لڑنے گیا تھا, اس نے کہا کہ یہ جو مصر میں جو شام میں ہو رہا ہے وہ جہاد نہیں ہے, وہ فساد ہے, وہاں ایک دوسرے کو مار رہے ہیں, مسلمانوں کا قتل عام کر رہے ہیں اور کسی کو نہیں جانا چاہیے. یہ سب باتیں لاکھ چھپائیں لیکن وہ لوگوں تک پہنچ رہی ہے اور عوام تک پہنچ رہی ہے, ان کے ذہنوں کو متاثر کر رہے ہیں. اور مجھے لگتا ہے کہ جتنا یہ دبانے کی کوشش کریں گے اسلامی بیداری کی لہر بڑھتی رہے گی, اور جو ایرانیوں کی طرف سے اپنی کوششیں ہو رہی ہیں ان کا ایک بہت اثر پہنچنے والا ہے, دور تک اثر جائے گا. اس سے پہلے بھی اسلامی یونٹی کی بیداری کے سلسلے میں وہاں پر کانفرنسز ہو چکی ہیں, پچھلے سال بھی ہوئی تھی, تو اس کا تو ایک میسج جاتا ہی ہے. اس کے ساتھ ساتھ جو ان کی حرکتیں ہیں ان کا بھی جو ایک منفی میسج جا رہا ہے وہ دیکھنے کو انقریب ملے گا, اور جو ان کے لیے خود بہت نقصان دہ ثابت ہوگا.
بہت شکریہ آپ کا. اندرابی صاحب, ابھی جو کل اور آج کانفرنس یہاں تہران میں جاری, اس میں جو ایک اور اہم نقطہ جس پر بہت زیادہ زور دیا گیا دنیا کے مختلف ملکوں کے اسلامی اسکالروں, دانشوروں اور مذہبی علماء نے جس پر زور دیا, وہ یہ کہ انتہا پسندی, تکفیریت اور دہشت گردی کا مقابلہ کرنے کے لیے عالم اسلام کو متحد ہونا ہوگا. دیکھا یہ جا رہا ہے کہ اس وقت انتہا پسندی اور تکفیریت اور وہابیت کو سب سے زیادہ جو سپورٹ مل رہی ہے وہ سعودی عرب کی طرف سے مل رہی ہے. ایسا کیوں کر رہا ہے سعودی عرب؟
जी, इसमें तो एक तो एक एक शॉर्ट टर्म कंसिडरेशन सऊदी ममलकत की थी, और जिसको खुसन जब बंदर बिन सुल्तान वहाँ इंटेलिजेंस चीफ था, शॉर्ट टर्म कंसिडरेशन ये थी कि अपने लोगों को भेजकर वहाँ पैसे वगैरह भेजकर वो अपने निज़ाम कायम कर सकते हैं और अपनी हुकूमतें कायम कर सकते हैं। उनका कुछ इस तरह की कंसिडरेशन थी, जैसे आपने देखा अभी जो यूक्रेन में हुआ, कुछ मुजाहरे हुए, कुछ गड़बड़ हुई, कुछ अमन आमा का मसला हो गया, प्रोटेस्ट वायलेंट हो गए, बस कुछ दो तीन हफ्तों का सिलसिला चला तो सदर गायब हो गया। उनका अंदाज़ा शाम के बारे में भी यही था, और अगर शाम में कामयाब होता तो वो उसको आगे भी लेते, लेकिन नेचुरली आप देख रहे हैं कि शाम में वो नाकाम हुए। लेकिन अभी दो दिन पहले नूरी अल मालकी ने एक टेलीविजन चैनल को इंटरव्यू दिया, और उन्होंने नाम लेकर सऊदी अरब और कतर का नाम लेकर उन्होंने कहा कि सारी दहशतगर्दी जो इराक में हो रही है वो वही लोग कर रहे हैं, उनकी इंटेलिजेंस एजेंसियां कर रही हैं। असल में ये पहले भी ये बात कही जा चुकी है कि एक तरफ इस्लामी तहरीक जो रोनुमा जो बरपा हुई आज से 35 साल पहले इस्लामी इनकलाब की शक्ल में हजरत इमाम खुमैनी की क़यादत में एक इस्लामी तहरीक वो है, और उसको डिफीट करने के लिए, उसका मुकाबला करने के लिए अमेरिका ने ये टास्क आल सऊद और उसके मुफ्तियों को दिया कि इस सारी तहरीक को आप शिया सुन्नी तहरीक बनाएं, आप ये कहें कि ये शिया लोग हैं और सुन्नियों को ख़तरा है और आप सुन्नियों के लीडर बन जाइए। तो ये काम सऊदी अरब ने अच्छी तरह कर दिया, उसने काफ़ी पहले काफ़ी लिटरेचर होता था। आप देखिए अफगान जहाद जिसको कहते हैं, जब अफगानिस्तान में रूस के खिलाफ लड़ाई हो रही थी और वहाँ दुनिया भर से लोग आए थे, तो उन दिनों कितना लिटरेचर वहाँ पहुँचाया गया। अब लिटरेचर की बात भी गई, अब हथियार और पैसे, तो अब बाज़ाबता एक वायलेंट तकफीरी एजेंडा जो हम शाम में देख रहे हैं, इराक में देख रहे हैं और पाकिस्तान में देख रहे हैं, इसका मकसद मुद्दा इसके बगैर कुछ नहीं है कि इस्लामी तहरीक जो ईरान के इस्लामी इनकलाब के बाद बरपा हुई है और नेचुरली जो तारीख को एक रुख की तरफ ले रही है, उस तहरीक को डिफीट किया जाए। और ये काम जो अमेरिका नहीं कर पा रहा है खुद, वो तो उसके पास तो फौज और बाकी चीज़ें हैं, उसने ये काम आल सऊद के ज़िम्मे किया है कि वो तकफीरियत और वो तमाम चीज़ें जो मजहबी अंदाज में इस तहरीक को काउंटर कर सकें, इसकी सारी जिम्मेदारी आल सऊद पर है, और वो ये कर रहे हैं। अलबत्ता उनको ये करना अब महंगा पड़ रहा है, और अभी जो बात हो रही थी, अभी उनका जो शाही फरमान भी आ गया है कि उन्होंने उन लोगों के लिए कैद रखी है जो शाम में जाएंगे लड़ाई के लिए वगैरह, तो वो ये समझते हैं कि ये महंगा है, लेकिन बहरहाल वही इसके पीछे है।
बहुत शुक्रिया आपका। साकिब अकबर साहब, अख़वान अल-मुस्लिमीन को दहशत गर्द ग्रोहों की फहरिस्त में शामिल किया है सऊदी हुकूमत ने, तवील मियाद में इस फैसले को मसले फिलिस्तीन से आप कितना मुर्तबित पा रहे हैं?
शुरू हुई है वहाँ पे इस्लामी बेदारी की, तो सब लोग अच्छी तरह से जानते हैं कि सबसे ज़्यादा परेशानी उस खित्ते में इसराइल को थी, कि इसराइल ये समझता था कि जो तारीखी तौर पर मौकफ रहा है इसका इख्वानुल मुस्लिमीन का, वो यही था कि इसराइल की रियासत जो है वो सहयूनी है और वो गैर कानूनी है, और सब लोग ये जानते थे कि हमास जिसने ऑफिशियली अपना उसको एक जायज़ रियासत के तौर पे तस्लीम नहीं किया है इसराइल को, और वो जो है वो ऑफशूट है, वो एक तरह की ब्रांच है इख्वानुल मुस्लिमीन की, लिहाजा जाहिर है कि एक शानी की लहर बहुत ज़बरदस्त इस जो है वो मौजूद थी। दुनिया ये ने ये भी देखा कि लोग जब बाहर निकले हैं मिस्र के अंदर, तो उन्होंने इसराइल के ख़िलाफ़ जो है वो आवाज़ बुलंद की है, इसराइल के सफारतखाने पर उन्होंने धावा बोला, उस पर कब्ज़ा किया, उसके ऊपर से उन्होंने इसराइल का परचम उतार दिया, उसके ऊपर उन्होंने मिस्र का और फलस्तीन का परचम लहरा दिया, तो इससे और भी ज़्यादा पैगाम जो है वो मिला। इसी तरह से عوام جو ہے وہ کیمپ ڈیوڈ معاہدہ جو ہے اس کو ختم کرنا چاہتے تھے, اور ان کو خطرہ یہ تھا کہ آہستہ آہستہ جو مرسی کی حکومت ہے وہ عوام کے اس, چونکہ عوام تو کسی نے تو یہی مینڈیٹ دیا تھا, چونکہ سب سے زیادہ جو ان کو اعتراض تھا برسر اقتدار فوجی ٹولے سے اور فوجی جنتا سے, جو یہ حسنی مبارک جو ہے یہ سادات کا وارث تھا, اور سادات نے جو کیمپ ڈیوڈ کا معاہدہ کیا اس کے خلاف جو رد عمل ہوا ساری دنیا جانتی تھی, تو یہ در حقیقت انہی نظریات کا حامل تھا اور مصر کے عوام اس کے خلاف تھے. اور یہ جو تبدیلی آئی وہاں پہ پھر اس کے بعد سعودی عرب کے تعاون سے اور نئے سرے سے فوجی جنتا کو برسر اقتدار لایا گیا, تو اس کا اصل مقصد جو ہے وہ اسرائیل کی حفاظت تھی, اور اس کا اصل مقصد علاقے میں جو رجعت پسند خاندانی بادشاہتوں کے نمائندے تھے ان کی حفاظت تھی, ان کے وجود سے یہ دونوں ایک دوسرے کو کمپنسیٹ کرتے ہیں, یہ ایک دوسرے کو مکمل کرتے ہیں اور ایک دوسرے کی ضرورت کو پورا کرتے ہیں. اسرائیل کا وجود اور ان بادشاہتوں کا وجود, یہ ایک دوسرے کی ضرورت ہے, دونوں چاہتے ہیں کہ یہ باقی رہے. آپ یہ دیکھیں نا کہ یہی سعودی عرب, سعودی فوج جو داخل ہو گئی بحرین کے اندر عوام کی تحریک کو کچلنے کے لیے, اس نے آج تک ایک گولی جو ہے وہ نہیں چلائی صہیونیوں کے خلاف اور فلسطینیوں کی حمایت میں. لہٰذا یہ جو تبدیلی مصر میں آئی در حقیقت اینٹی اسرائیل جو امکانات تھے مستقبل میں, اور اتنی بڑی ریاست اور قدیمی ایک اسلامی ریاست اس کے اندر اسلامش کا برسر اقتدار آ جانا, یہ اسرائیل کو اور علاقے کی رجعت پسند قوتوں کو کسی طور گوارند نہیں تھا. ان کو پھر نئے سرے سے لایا گیا, اور میں یہ سمجھتا ہوں کہ اگر مصر کے عوام پہلے اگر ان کو فوجی جنتا کو چلتا کر سکتے ہیں تو یہی عوام, وہ بدل نہیں گئے, یہی عوام ہیں, انہیں سمجھ آ گئی ہے. پہلے تو وہ ایک موومنٹ چلائی گئی تھی تاکہ جب انتخابات ہوئے تو اچانک کئی پارٹیاں نئی مارز وجود میں آئیں تاکہ اس کا جو مومنٹم ہے اس کو توڑا جا سکے اخوان المسلمین کا, اور کئی لوگوں نے اسلام کے نام پہ بننے والی پارٹیوں کو سپورٹ کیا. بعد میں پتہ چلا کہ وہ تو عوام کو پتہ چلا وہ تو لے پالک تھی. اب میرا خیال یہ ہے کہ نئی موومنٹ جب جنم لے گی تو وہ نئے افکار نئے شعور کے ساتھ, یعنی منافقت ان پر آشکار ہو گئی ہے, اب وہ منافقت کو بھی سامنے رکھیں گے اور اب وہ کفر کی طاقتوں کو بھی سامنے رکھیں گے, اور پھر وہ ایک نئی تحریک جو ہے وہ جنم دیں گے. اور میرا خیال یہ ہے کہ اس واقعے سے اور اس سارے پس منظر سے اخوان المسلمین کی قیادت کو بھی سبق سیکھنا پڑے گا, اس کو واضح طور پہ اپنا موقف جو ہے وہ مغربی سامراجی ایجنڈے کے خلاف, اسرائیل کی ریاست کے خلاف, اور مغربی سامراج کے جو اس خطے میں نمائندے ہیں ان کے خلاف اپنا ایک انقلابی موقف جو ہے وہ اختیار کرنا پڑے گا.
بہت شکریہ آپ کا ساتھ اکبر صاحب, بہت شکریہ آپ کا. شکیل شمسی صاحب, میرے پاس 2 سے 2.5 منٹ کا وقت بچا ہے اور اس پروگرام کا آخری سوال آپ سے کرنا چاہوں گا کہ تمام تر جو صورتحال ہے اس وقت یمن لیبیا اور مصر کی, اس کے پیش نظر پوچھنا چاہوں گا کہ اسلامی بیداری کی لہر آج کہاں پر ہے, اور فلسطینی کاز اور فلسطینی تحریک کی کیا پوزیشن؟
دیکھیں جو اگر اس لہر کو آپ ناپنے کا کوئی پیمانہ ہے تو وہ صرف امریکہ اور اسرائیل کی بے چینی ہے. جتنی بے چینی ان کی بڑھتی جا رہی ہے, سمجھ لیجئے کہ یہ جو اسلامی بیداری کی لہر ہے وہ آگے بڑھتی جا رہی ہے. اور جس طریقے کی وہ حرکتیں کر رہے ہیں, آپ نے اس وقت سوال کیا تھا, میں بھول گیا تھا, بات اس پر نہیں کر سکا, جو مسجد اقصیٰ کا جو صحن ہے جس میں یہ مغربی دروازے سے دیوار گریہ کے پاس ایک ٹیمپریری برج بنایا ہے, اس پر سے اسرائیلیوں کو آنے دیتے تھے, تھوڑی دیر رکتے تھے, پھر وہ باہر چلے جاتے تھے. لیکن اب انہیں نے باقاعدہ طور پر یہ پلان بنا لیا ہے کہ جو قبۃ الصخرا جگہ کہلاتی ہے جہاں پر رسول کی سواری اتری تھی, اس میں اور مسجد اقصیٰ کے بیچ کے آتے میں ایک دیوار کھڑی کریں گے اور اپنا ایک معبد بنائیں گے, اور مسلمانوں کو آدھا حصہ مسلمانوں کو دے دیں گے, آدھا یہودیوں کو دیں گے. یہ ایک پوری سازش ہے. لیکن جیسے, اور اسی لیے آپ دیکھیں کہ وہ اکثر پابندی لگا دیتے ہیں کہ 50 سال سے کم عمر کے لوگ اندر داخل نہیں ہوں گے, اس طریقے کی پابندیاں مسلسل مسلمانوں پر ہو رہی ہیں, لیکن ان کا اثر بھی مسلمانوں پر ویسا ہی ہو رہا ہے, اور اسی کی وجہ سے یہ بیداری کی لہر جو ہے یہ اوپر روز بروز چلتی ہی چلی جا رہی ہے. जिसको ये रोक नहीं पाएंगे, क्योंकि अल्टीमेटली जो इस वक्त बेदारी जुड़ी हुई है वो इस बात से जुड़ी है कि मुसलमानों का दुश्मन कौन है और मुसलमानों का हमदर्द कौन है। मुसलमानों का दुश्मन हर मुसलमान जानता है कि अमेरिका और इसराइल मुसलमानों का और इस्लाम का दुश्मन है, और वो जो भी एक्ट करेंगे उसके खिलाफ रिएक्शन होना बहुत जरूरी
है। बहुत बहुत शुक्रिया आपका नाज़िम, आपने हमारे मौजूद मेहमानों की गुफ्तगू मुलाहिज़ा फरमाया। और जैसा कि बानी इनकलाब इस्लामी हज़रत इमाम खुमैनी रिज़वानुल्लाह ताला अलैह ने फरमाया था कि मसले फ़िलिस्तीन आलम इस्लाम का मसला है और ये सबसे अहम और सबसे संगीन मसला है, और जब तक मसले फ़िलिस्तीन हल नहीं होगा मुसलमानों की इस्लामी बेदारी की लहर मजबूत और ताकतवर होती जाएगी, और मुसलमानों की इस्लामी बेदारी और मसले फ़िलिस्तीन एक दूसरे के लाजिम व मज़ूम है। और इसीलिए अगर आज मुसलमानों के इनकलाबात उनकी तहरीकों को कुचलने की कोशिश की जा रही है तो उसका असल मकसद यह है कि मसले फ़िलिस्तीन भुला दिया जाए, लेकिन वो दौर गुजर चुका है और मसले फ़िलिस्तीन रोज़ बरोज़ मुसलमानों के जहनों में उजागर होता चला जाएगा। अगले प्रोग्राम तक के लिए मुझे अली बासी जी और जी का साथियों को इजाज़त दीजिए। खुदा हाफ़िज़।